तपाईँले यो दृष्टान्त पहिले पनि सुन्नुभएको हुनसक्छ। त्यहाँ चारजना मानिसहरू, अन्धा मानिसहरू र एउटा हात्ती थिए। हात्ती कस्तो हुन्छ भनेर कहिले थाहा नपाएका यी अन्धा मानिसहरूले हात्तीलाई पालै पालै गरी छुन्छन् र हात्तीबारे आफ्नो अवधारणा बताउँछन्। पहिलो अन्धा मानिसले हात्तीको शरीरको एक भाग अर्थात् खुट्टा छुन पुग्दछ र आएर सबैलाई बताउँदछ कि हात्ती त खम्बा जस्तो हुँदो रहेछ नि। दोस्रो अन्धा मानिसले पनि हात्तीको शरीरको एक भाग अर्थात् पेट छुन पुग्दछ र आएर सबैलाई आतुरका साथ बताउँदछ, ओए ओए हात्ती त पर्खाल जस्तो हुँदो रहेछ। त्यसरी नै तेस्रो र चौथो अन्धाले पनि हात्तीको शरीरको फरक फरक भाग छुन पुग्दछ र फरक फरक निष्कर्षमा आउँदछन्। यस दृष्टान्तको नैतिकता भनेको परमेश्वरबारे हाम्रो विश्वास र अनुभव पनि ती अन्धहरूको जस्ता छन्। कसैको लागि ईश्वर भित्ता जस्तो छन् र कसैको लागि खम्बा जस्तो छन्। कसैको लागि उनी कृष्ण हुन् भने कसैको लागि उनी बुद्ध हुन् र कसैको लागि उनी येशु हुन्। तर हामीमध्ये कसैले पनि केवल हाम्रो भगवान्, हाम्रो ईश्वर, हाम्रो परमेश्वर मात्र साँचो परमेश्वर हुन् भनेर दावी गर्न सक्दैनौँ। ईश्वर एउटै हुन्, ईश्वर एकै छन्। तर मानिसहरूले उहाँलाई फरक फरक तरिकाले अनुभव गर्छन्। बाटो हजारौँ छन् तर अन्तिममा पुग्ने ठाउँ एउटै हो। तर यस दृष्टान्तमा एउटा मुख्य समस्या छ। यस दृष्टान्तमा यो चार अन्धा मानिसहरू र एउटा हात्तीको जुन दृष्टान्त छ र यसले दिएको नैतिकता, दृष्टान्तमा समस्या छ र त्यसको नैतिकतामा पनि समस्या छ, यसले दिने पाठमा पनि समस्या छ। र यसमा भएको मुख्य समस्या भनेको कि हात्ती गुङ्गो छ, हात्ती लाटो छ, हात्ती बोल्न सक्दैन, हात्तीले ती अन्धा मानिसहरूलाई ऊ भित्ता वा खम्बा जस्तो छैन भने भन्न सक्दैन, करेक्ट गर्न सक्दैन। त्यसकारण यस दृष्टान्तको नैतिकतामा पनि समस्या छ। तर प्रियहरू, बाइबलका परमेश्वर भने भिन्न किसिमका परमेश्वर, छुट्टै प्रकारका परमेश्वर हुनुहुन्छ। बाइबलका परमेश्वर गुगो हात्ती जस्तो हुनुहुन्न। बाइबलका परमेश्वर बोल्नुहुने परमेश्वर हुनुहुन्छ। यसया 44 अध्यायको 6-8 पदमा परमेश्वरले बोल्नुभएको मलाई मनपर्ने डायलगहरूमध्ये एउटा पर्दछ, एउटा पाइन्छ। यहाँ यसो लेखेको छ, यसया 44:6-8 कि इस्रायलका महाराजा र उद्धारक र सर्वशक्तिमान परमप्रभु यसो भन्नुहुन्छ, पहिलो र पछिल्लो म नै हुँ, म बाहेक अरू परमेश्वर छैन, म जस्तै को छ र? त्यसले त्यो घोषणा गरोस्, त्यसले बताओस् र मेरो अघि राखोस्, मेरा प्राचीन प्रजालाई स्थापित गरेकोदेखि यसो के भएको छ, अझ जे हुन आउँछ त्यसले हामीलाई अघिबाटै बताओस्, के म बाहेक अरू परमेश्वर छ र? अह, कोही चट्टान छैन, म यस्तो कसैलाई चिन्दिन। परमेश्वरले यसरी चुनौती दिनुहुँदैछ, च्यालेन्ज गर्नुहुँदैछ कि जस्तो एक खलनायकले चलचित्रमा उसँग लड्न खुला चुनौती दिँदछ। कोही माइकालाल छ भने अगाडि आओस्, वाला चुनौती। चलचित्रमा भने नायकले त्यस प्रकारको चुनौती स्वीकारेको र खलनायकसँग लडेको हामी आशा गर्दछौँ। र सङ्गीतको धुनसँगै स्लो मोसनमा एक नायकले एन्ट्री मार्छ, हामीलाई थाहा छ, हामीले फिल्म हेरेका छौँ। र एन्ट्री मार्ने क्रममा उसले यति धुलो उडाउँछ कि त्यति धुलो काठमाडौँमा पनि उड्दैन। तर परमेश्वरको कथामा कसैले पनि उहाँको चुनौती स्वीकार गरेको हामी आशा गर्न सक्दैनौँ, किनकि त्यहाँ परमेश्वर बाहेक अरू परमेश्वर छैन। बाइबलका परमेश्वर बोल्नु नै परमेश्वर हुनुहुन्छ। बाइबलका परमेश्वर आफूलाई प्रकट गर्नु नै परमेश्वर हुनुहुन्छ। बाइबलका परमेश्वर आफैलाई बाइबलको पहिलो पुस्तकको पहिलो अध्यायको पहिलो पदमा नै सबै थोकको सृष्टिकर्ताको रूपमा प्रकट गर्नुभएको छ। कृपया मसँग तपाईँको बाइबलमा बाइबलको पहिलो पुस्तक उत्पत्तिको 1 अध्याय पठाउनु र म अनुरोध गर्दछु। तपाईँ नयाँ हुनुहुन्छ, तपाईँ बाइबलसँग पनि त्यति परिचित हुन्न भने बाइबलको सुरुको पुस्तक भन्ने बित्तिकै तपाईँले यो बाइबल खोल्ने बित्तिकै तपाईँले त्यहाँनिर विषय सूची पाउनुहुन्छ र सूचीमा तपाईँले नाम देख्नुहुन्छ, त्यहाँ उत्पत्ति, प्रस्थान, लेवी, गन्ती, व्यवस्था, र जुन नाउँ सुरुमा छ त्यसलाई नै बाइबलको सुरुको पुस्तक भनिन्छ। उत्पत्तिको पुस्तक 1 अध्यायले चाहिँ यो ठुलो अङ्कलाई जनाउँदछ भने पदहरूले त्यो साना साना अङ्कहरूलाई जनाउँदछ. यो जस्तो एक तपाईँले देख्नुभएको ठुलो अङ्क यो अध्याय हो र त्यसपछि सानो सानो एक दुई तिन तपाईँले देख्नुहुन्छ त्यो भनेको पद हो. हामी उत्पत्ति एक अध्यायबाट बाइबलबाट हामी हेर्दैछौँ कि बाइबलले बाइबलमा परमेश्वरले आफैलाई प्रकट गर्नुभएको कुरा हामी हेर्दछौँ. आज हामी एक अध्याय र दुई अध्यायबाट परमेश्वरको वचन हेर्दैछौँ. जसरी म पढ्छु कृपया तपाईँहरूले आफ्नो बाइबलमा हेर्नुहोस्. आदिमा परमेश्वरले आकाशमण्डल र पृथ्वी सृष्टि गर्नुभयो. पृथ्वी आकार बिनाको र शून्य थियो. अथाह समुद्रमाथि अन्धकार थियो र परमेश्वरका आत्मा पानीमाथि परिभ्रमण गर्दै हुनुहुन्थ्यो. अनि परमेश्वरले भन्नुभयो उज्यालो होस्, तब उज्यालो भयो. र परमेश्वरले उज्यालोलाई हेर्नुभयो, त्यो असल थियो. उहाँले उज्यालो र अँध्यारोलाई अलग अलग गर्नुभयो. परमेश्वरले उज्यालोलाई दिन र अँध्यारोलाई रात भन्नुभयो. साँझ पर्यो र बिहान भयो पहिलो दिन. अनि परमेश्वरले भन्नुभयो पानीको बिचमा एक क्षेत्र होस् र त्यसले पानीलाई दुई भाग गरोस्. परमेश्वरले सो बनाएर क्षेत्र मुनिको र माथिको पानीलाई अलग अलग गर्नुभयो. तब त्यस्तै भइहाल्यो. परमेश्वरले त्यस यस अन्तरिक्षलाई आकाश भन्नुभयो. साँझ पर्यो र बिहान भयो दोस्रो दिन. अनि परमेश्वरले भन्नुभयो आकाश मुनि भएको पानी एक ठाउँमा जम्मा होस् र ओभानो भूमि देखा परोस्. तब त्यस्तै भइहाल्यो. परमेश्वरले ओभानो भूमिलाई पृथ्वी भन्नुभयो र जम्मा भएको पानीलाई समुद्र भन्नुभयो. अनि परमेश्वरले हेर्नुभयो त्यो असल थियो. अनि परमेश्वरले भन्नुभयो भूमिले वनस्पति बिउ हुने बोट बिरुवाहरू र आआफ्नो किसिमको बिउ हुने फल फल्ने वृक्षहरू पृथ्वीमा उमारोस्. तब त्यस्तै भइहाल्यो. भूमिले वनस्पति बिउ हुने बोटहरू र आआफ्नो किसिमको बिउ हुने फल फल्ने वृक्षहरू उमार्यो. अनि परमेश्वरले हेर्नुभयो त्यो असल थियो. साँझ पर्यो र बिहान भयो तेस्रो दिन. अनि परमेश्वरले भन्नुभयो अन्तरिक्षमा दिन र रात छुट्याउनलाई ज्योतिहरू हौन्, तिनीहरू ऋतुहरू दिनहरू र वर्षहरू छुट्याउन चिन्हको रूपमा काम गरून्, र पृथ्वीमा प्रकाश दिनलाई अन्तरिक्षमा ती ज्योतिहरू हुन्. तब त्यस्तै भइहाल्यो. अनि परमेश्वरले दुई विशाल ज्योतिहरू बनाउनु भयो. ठुलो ज्योति दिनमाथि प्रभुत्व गर्न र सानो ज्योति रातमाथि प्रभुत्व गर्न उहाँले ताराहरू पनि बनाउनु भयो. अनि परमेश्वरले पृथ्वीमा प्रकाश दिनलाई, दिन र रातमाथि प्रभुत्व गर्न अनि उज्यालो र अँध्यारोलाई अलग अलग गर्नलाई ती आकाशमा राख्नुभयो. अनि परमेश्वरले हेर्नुभयो त्यो असल थियो. साँझ पर्यो र बिहान भयो चौथौ दिन. अनि परमेश्वरले भन्नुभयो पानी जीवित प्राणीहरूले प्रशस्त गरी भरि हुन् र पन्छीहरू चाहिँ पृथ्वीमाथि आकाशमा उडुन्. यसले समुद्रका विशाल जल चरहरू पानीहरूमा भरिएर चलहल गर्ने किसिम किसिमका सबै जीवित प्राणीहरू र जात जातका पखेटा भएका सबै पन्छीहरू परमेश्वरले सृष्टि गर्नुभयो. अनि परमेश्वरले हेर्नुभयो त्यो असल थियो. अनि परमेश्वरले तिनीहरूलाई यसो भनेर आशिष दिनुभयो, फल्दै फुल्दै वृद्धि हुँदै र पृथ्वीमा भरिँदै जाओ. अनि पन्छीहरूको पनि पृथ्वीमा वृद्धि हुँदै जाओस्। अनि साँझ पर्यो र बिहान भयो पाँचौँ दिन. अनि परमेश्वरले भन्नुभयो पृथ्वीले जात जातका जीवित प्राणीहरू अर्थात् जात जातका पाल्तु पशुहरू, घस्रने जन्तुहरू र जात जातका वन पशुहरू उत्पन्न गरोस्। तब त्यस्तै भयो. परमेश्वरले पृथ्वीमा जात जातका वन पशुहरू, जात जातका पाल्तु पशुहरू र जमिनमा घस्रने र जात जातका जन्तुहरू बनाउनु भयो. अनि परमेश्वरले हेर्नुभयो त्यो असल थियो. अनि परमेश्वरले भन्नुभयो मानिसलाई आफ्नै स्वरूपमा हाम्रै प्रतिरूपमा बनाऊ, तिनीहरूले समुद्रका माछाहरू, आकाशका पन्छीहरू, पाल्तु पशुहरू र जमिनमा चलहल गर्ने सबै जन्तुहरूमाथि अधिकार गरून्. यसै कारण परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो. परमेश्वरकै प्रतिरूपमा उहाँले तिनीलाई सृष्टि गर्नुभयो. नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो. परमेश्वरले तिनीहरूलाई आशिष दिनुभयो र तिनीहरूलाई भन्नुभयो फल्दै फुल्दै वृद्धि हुँदै पृथ्वीमा भरिँदै र त्यसलाई आफ्नो वशमा पार्दै जाओ. समुद्रका माछाहरू, आकाशका पन्छीहरू तथा पृथ्वीका सबै जीवित प्राणीहरूमाथि अधिकार गर. अनि परमेश्वरले भन्नुभयो हेर म तिमीहरूलाई पृथ्वीका सबै बिउ उमार्ने बोटहरू र फलमा नै बिउ हुने सबै फलका रुखहरू दिन्छु. ती तिमीहरूलाई आहाराको निम्ति हुनेछन्। अनि पृथ्वीको हरेक पशु, आकाशको हरेक पन्छी र जमिनमा चलहल गर्ने हरेक जन्तु, हरेक प्राणी जसमा जीवन छ तिनीहरूका आहाराको निम्ति म हरिया वनस्पति दिन्छु। तब त्यस्तै भयो. आफूले बनाउनु भएको हरेक कुरा परमेश्वरले हेर्नुभयो, वास्तवमा त्यो साह्रै राम्रो थियो. अनि साँझ पर्यो र बिहान भयो छैटौँ दिन. दुई अध्यायलाई मैले पढिनँ किनकि दुई अध्यायलाई म अहिले धेरै नै वचनमा म रिफर गर्नेछु, जनाउनेछु. उत्पत्ति एक र दुई अध्यायबाट हामी आजको वचनमा दुईवटा प्रश्नहरूको हामी जवाब खोज्छौँ, दुईवटा प्रश्नको जवाब. पहिलो प्रश्न भनेको परमेश्वर को हुनुहुन्छ. पहिलो प्रश्न परमेश्वर को हुनुहुन्छ, परमेश्वर आफूलाई कसरी प्रकट गर्नुभएको छ, र दोस्रो प्रश्न परमेश्वरले के गर्नुभयो, हु गड इज एन्ड वाट गड डिड. परमेश्वर को हुनुहुन्छ र परमेश्वरले के गर्नुभयो. पहिलो प्रश्नको उत्तर हामी खोज्नेछौँ कि परमेश्वर को हुनुहुन्छ. उत्पत्ति एक अध्यायको एक पद जब हामी पल्टाउँछौँ, एक पदबाटै हामीलाई परमेश्वरको बारेमा धेरै ज्ञान हुँदछ। परमेश्वर को हुनुहुन्छ बारेमा पहिलो हामी के कुरा सिक्न पाउँछौँ भने कि परमेश्वर अथवा बाइबलका परमेश्वर अनन्तका परमेश्वर हुनुहुन्छ। गड इज इटर्नल। बाइबलका परमेश्वर अनन्तका परमेश्वर हुनुहुन्छ। पहिलो कुरा यही देख्न पाउँछौँ कि उत्पत्तिको पुस्तक अथवा बाइबलको सुरुको पुस्तक परमेश्वरको अस्तित्वको बारेमा बहसको साथ, आर्गुमेन्टको साथ सुन्नु हुँदैन। बाइबल सुरुदेखि नै अस्तित्वमा हुनुहुने परमेश्वरसँगै सुरु हुन्छ कि आदिमा परमेश्वर भन्ने घोषणासँगै बाइबल सुरु भएको हामी पाउँदछौँ। यसको अर्थ परमेश्वर अनन्तका परमेश्वर हुनुहुन्छ। सुरुको सुरुमा परमेश्वर हुनुहुन्छ, वा सुरुमा त्यहाँ जब त्यहाँ कुनै सुरु नै थिएन त्यहाँ परमेश्वर हुनुहुन्छ। त्यहाँ कुनै त्यस्तो समय थिएन जहाँ परमेश्वर अस्तित्वमा हुनुहुन्थेन, र त्यहाँ त्यस्तो कुनै समय हुने छैन जहाँ परमेश्वर अस्तित्वमा हुनुहुने छैन। मानिसहरू प्रायः सोध्ने गर्छन् कि सृष्टि हुनुभन्दा अघि परमेश्वर कहाँ हुनुहुन्थ्यो, तर यो प्रश्न आफैमा गलत छ, किनभने त्यहाँ सृष्टि हुन अघि कहाँ भन्ने कुरै हुँदैन थियो। कहाँको सुरु सृष्टिसँगै भएको हो। परमेश्वर समय र ठाउँमा सीमित हुनुहुन्न। परमेश्वर सधैँ हुनुहुन्थ्यो, हुनुहुन्छ र हुनुहुनेछ। भजन सङ्ग्रह 90:2 यसरी भन्दछ कि पहाडहरू उत्पन्न हुनुभन्दा अघि अथवा तपाईँले पृथ्वी र संसार सृजनुभन्दा अघि अनादिदेखि अनन्तसम्म तपाईँ नै परमेश्वर हुनुहुन्छ। बाइबलका परमेश्वर अनन्तका परमेश्वर हुनुहुन्छ। पहिलो कुरा हामी यो सिक्न पाउँदछौँ, परमेश्वरले आफैलाई इटर्नल गड, अनन्तका परमेश्वरको रूपमा प्रकट गर्नुभएको छ। र दोस्रो, बाइबलका परमेश्वर सो अस्तित्ववान परमेश्वर हुनुहुन्छ। सेल्फ एक्जिस्टेन्ट भनेर यसलाई भन्दछ। बाइबलको परमेश्वर सो अस्तित्ववान हुनुहुन्छ। आदिमा परमेश्वर भन्ने वाक्यांशले परमेश्वरको सो अस्तित्वको बारेमा हामीलाई बताउँदछ। परमेश्वर सो अस्तित्वमा हुनुहुन्छ भन्नुको अर्थ उहाँ हामीमा वा सृष्टिको कुनै पनि थोकमा आश्रित वा निर्भर हुनुहुन्न। परमेश्वरको अस्तित्व उहाँभन्दा बाहिरको कुनै पनि थोकमा निर्भर छैन। बाइबलका परमेश्वर आत्मनिर्भर, स्वावलम्बी र स्वतन्त्र परमेश्वर हुनुहुन्छ। मैले मानिसहरूले यसरी भनेको सुन्ने गरेको छु कि परमेश्वर हाम्रो कारणले परमेश्वर हुनुहुन्छ, हामी छौँ र त परमेश्वर छ, हामी नै नभएपछि के को परमेश्वर। तर बाइबलको अनुसार यदि तपाईँ र म अस्तित्वमा आउन छाड्यौँ भने पनि परमेश्वर आफ्नो अस्तित्वमा आउन छाड्नु हुने छैन। परमेश्वरको अस्तित्व मानव जातिको अस्तित्व निर्भर छैन, तर ठ्याक्कै यसको विपरीत मानिस जातिको अस्तित्व परमेश्वरको अस्तित्वमा निर्भर छ। परमेश्वर हुनुहुन्छ त्यसकारण हामी छौँ, हामी भएको कारण परमेश्वर हुन्न। प्रेरित 17:25 पदमा पावल यसरी घोषणा गर्छन् कि उहाँलाई कुनै थोकको खाँचो परे जस्तो गरी मान्छेको हातबाट उहाँको सेवा हुनुपर्छ भनी नसोच्नुहोस्, किनभने उहाँले नै सबैलाई जीवन र सास र सबै चिज दिनुहुन्छ। सबै कुरा अस्तित्वमा छ किनकि परमेश्वर सो अस्तित्ववान हुनुहुन्छ। परमेश्वर अस्तित्वमा हुनुहुन्छ। तेस्रो कुरो, बाइबलको परमेश्वर सृष्टिकर्ता हुनुहुन्छ। उत्पत्तिबाट हामीले सिक्ने कुरा, बाइबलका परमेश्वर सृष्टिकर्ता हुनुहुन्छ। परमेश्वर चन्द्र, सूर्य वा रुख वा ढुङ्गा हुनुहुन्न। उहाँ सृष्टि गरेको कुनै पनि चिज थोक हुनुहुन्न। परमेश्वर उहाँभन्दा बलिया बाहिरी शक्तिबाट बनाइनु भएको थिएन। उहाँ अन्डा फुटेर बाहिर निस्कि आउनुभएको ईश्वर होइन। बाइबलको परमेश्वर सबै थोक बनाउनुहुने परमेश्वर हुनुहुन्छ। बाइबलले घोषणा गर्दछ कि आदिमा, सुरुमा परमेश्वरले आकाश मण्डल र पृथ्वी सृष्टि गर्नुभयो। उहाँमा नै सबै थोक सृष्टि भएका थिए। स्वर्गमा र पृथ्वी माथि भएका दृश्य र अदृश्य थोकहरू, चाहे सिंहासनहरू, चाहे प्रभुत्वहरू, चाहे प्रधानताहरू, चाहे अधिकारहरू, सबै थोक उहाँद्वारा र उहाँकै निम्ति सृजिएका हुन्। बाइबलका परमेश्वर मानिस जातिले बनाएको परमेश्वर हुनुहुन्न। बाइबलका परमेश्वर मानिस जातिलाई बनाउनु हुने परमेश्वर हुनुहुन्छ। बाइबलका परमेश्वर सृष्टिकर्ता हुनुहुन्छ। चौथो कुरो, बाइबलका परमेश्वर सार्वभौम हुनुहुन्छ। बाइबलका परमेश्वर सार्वभौम, सभरिन हुनुहुन्छ। परमेश्वरले सबै थोक उहाँकै सार्वभौम शक्तिले सृष्टि गर्नुभयो। जब उहाँले उज्यालो होस् भन्नुभयो तब उज्यालो भयो, यो होस् त्यो होस् भन्नुभयो तब त्यस्तै भइहाल्यो। परमेश्वरले संसार सृष्टि गर्नमा धेरै कठिन परिश्रम गर्नु परेन, उहाँले पसिना उहाँले बगाउनु परेन, किनकि उहाँ शक्तिशाली परमेश्वर हुनुहुन्छ। बाइबलको परमेश्वर सार्वभौम परमेश्वर हुनुहुन्छ। परमेश्वरको सार्वभौम शक्तिलाई हिब्रू शब्द एक्स निहिलोमा व्यक्त गरिएको छ। परमेश्वरले सबै थोक शून्यताबाट बनाउनु भयो। उहाँले कुनै पनि पूर्व अस्तित्वमा भएको सामग्री संसार निर्माण गर्न प्रयोग गर्नु भएन। हुन त प्रयोग गरिनलाई त्यहाँ पूर्व अस्तित्वमा कुनै चिजै थिएन, किनकि सबैको अस्तित्व परमेश्वरसँगै सुरु भएको हामी थाहा पाउँदछौँ। परमेश्वरको सृष्टिको कार्य कुनै किसानको जस्तो थिएन, जसले पहिले नै अवस्थित अस्तित्वमा भएको काठबाट हलो बनाउँदछ। परमेश्वरले त्यसरी संसारको सृष्टि गर्नु भएन। जब परमेश्वरले संसार सृष्टि गर्नुभयो, परमेश्वरले केवल आफ्नो वचनको शक्तिले शून्यताबाट, आउट अफ नथिङ, शून्यताबाट बनाउनु भयो। बाइबलको परमेश्वर सार्वभौम परमेश्वर हुनुहुन्छ, जसले जे चाहनुहुन्छ त्यो गर्न सक्नुहुन्छ। आफूले चाहेको कुरा गर्ने उहाँसँग क्षमता छ, शक्ति छ। पाँचौँ, बाइबलका परमेश्वर एउटै तर त्रिएक परमेश्वर हुनुहुन्छ। बाइबलका परमेश्वर एउटै तर त्रिएक परमेश्वर हुनुहुन्छ। बाइबलका परमेश्वर एउटै हुनुहुन्छ। हामी धेरै ईश्वरहरूमा विश्वास गर्दैनौँ। त्यहाँ एकभन्दा बढी ईश्वर हुन सक्दैन। परमेश्वरको प्रतिद्वन्दी छैन भनेर तपाईँले मानिलिनुहोस्। यो बाइबलको बारम्बार जोड हो कि व्यवस्था 6:4 भनेको छ, हे इसरायल सुन, परमप्रभु हाम्रा परमेश्वर एउटै परमप्रभु हुनुहुन्छ। सृष्टिमा पनि हामी जब हेर्दछौँ, यहाँ परमेश्वरको निम्ति एक वचन प्रयोग गरिएको छ। एक वचन परमेश्वरले भन्नुभयो, पद तपाईँले 29 देख्न सक्नुहुन्छ कि हेर, म तिमीहरूलाई पृथ्वीका सबै बिउ उमार्ने बोटहरू र फलमा नै बिउ हुने सबै रुखका सबै फलका रुखहरू दिन्छु, म दिन्छु। यो एक वचन हो। त्यसरी नै 2:28 फेरि परमेश्वरले भन्नुभयो, मानिस एक्लो रहन असल छैन, म त्यसको निम्ति त्यसलाई सुहाउँदै एकजना सहयोगी बनाउनेछु। यो पदहरूले यही हामीलाई बताउँदछ कि परमेश्वर एउटै हुनुहुन्छ। बाइबलको परमेश्वर एउटै हुनुहुन्छ, साथै बाइबलको परमेश्वर त्रिएक हुनुहुन्छ। परमेश्वर त्रिएक हुनुहुन्छ भन्नुको अर्थ, परमेश्वर तीन व्यक्ति, पिता, पुत्र र पवित्र आत्माको रूपमा अस्तित्वमा हुनुहुन्छ, र प्रत्येक व्यक्ति परमेश्वर हुनुहुन्छ, तर परमेश्वर फेरि एउटै हुनुहुन्छ। हामी त्रिएक परमेश्वरमा विश्वास गर्दछौँ। त्रिएक परमेश्वरमा, तीनवटा ईश्वरहरूमा होइन, तर एउटै ईश्वर, एउटै परमेश्वर, तर तीन भिन्न भिन्न व्यक्तित्वहरूमा, तीन भिन्न भिन्न व्यक्तिहरूमा, पिता, पुत्र र पवित्र आत्मा। पिता पनि परमेश्वर, पुत्र पनि परमेश्वर र पवित्र आत्मा पनि परमेश्वर हुन्छ, तर पिता पुत्र होइन, पुत्र पिता होइन, पिता पवित्र आत्मा होइन र पवित्र आत्मा पिता होइन, पुत्र पवित्र आत्मा होइन र पुत्र पवित्र आत्मा होइन, तर भिन्न भिन्नै व्यक्तित्व सो अस्तित्वमा हुनुहुने हुनुहुन्छ, तर पनि त्यहाँ केवल एउटै परमेश्वर हुनुहुन्छ। त्रिएक शब्द बाइबलमा पाइँदैन, तर पनि यसको अवधारणा भने हामी जताततै, यसको अवधारणा कन्सेप्ट भने हामी जताततै पाउँदछौँ। त्यही भएर यो त्रिएक शब्द प्रयोग गर्न तपाईँले कति पनि अप्ठ्यारो मान्नु पर्दैन। त्रिएक शब्द प्रयोग गरेर त्रिएक परमेश्वर विश्वास गर्नेहरू झुटो शिक्षा हुँदै होइनन्। त्रिएक परमेश्वरमा विश्वास गर्दा यसले मानिसलाई झुटो शिक्षक बनाउँदैन। यदि बाइबलको केही कठिन शिक्षा बुझ्न सजिलो हुन्छ भने हामी बाइबल बाहिरका शब्दावलीहरू प्रयोग गर्न सक्दछौँ। यसो गर्नु झुटो शिक्षा हुनु होइन। उत्पत्ति 1:26 अनि परमेश्वरले भन्नुभयो, मानिसलाई आफ्नै स्वरूपमा आफ्नै प्रतिरूपमा बनाओ, सरी आफ्नै स्वरूपमा हाम्रै प्रतिरूपमा बनाओ। मैले यहाँ त्रिएक परमेश्वरको बारेमा कुरा गरिरहेको छु, ओके, आफ्नै स्वरूपमा र हाम्रै प्रतिरूपमा। उत्पत्ति 1:26 पदमै हामी त्रिएक परमेश्वरको बारेमा केही हिन्ट्स, केही सङ्केत हामी पाउँदछौँ। यहाँ हाम्रै भन्ने शब्दले पक्कै पनि परमेश्वरको त्रिएकत्वलाई जनाउँदछ। यो परमेश्वरले भन्नुहुँदैछ, आऊ हामी मानिसलाई आफ्नै स्वरूपमा, हाम्रै प्रतिरूपमा बनाऊ। परमेश्वर यहाँ कोसँग कुरा गर्नुहुँदैछ जस्तो लाग्छ तपाईँलाई? कतिले भनेको जस्तो कि परमेश्वर यहाँ स्वर्गदूतहरूसँग कुरा गर्दै हुनुहुन्छ। तर हामीलाई थाहा छ कि स्वर्गदूतहरू सृष्टिको कार्यमा सहभागी थिएनन् र हामी अवश्य पनि स्वर्गदूतहरूका स्वरूपमा भनिएका छैनौँ। यहाँ परमेश्वर आफैसँग कुरा गर्दै हुनुहुन्छ, उहाँ त्रिएक परमेश्वरका अन्य सदस्यहरूसँग कुरा गर्दै हुनुहुन्छ। हुनसक्छ पिता पुत्र र पवित्र आत्मा बिच यहाँ कुराकानी भइरहेको छ। यो पदको लागि योभन्दा अरू कुनै राम्रो व्याख्या मलाई थाहा छैन। परमेश्वर को हुनुहुन्छ? परमेश्वर को हुनुहुन्छ? परमेश्वर अनन्तका परमेश्वर हुनुहुन्छ। परमेश्वर सो अस्तित्ववान हुनुहुन्छ। परमेश्वर सार्वभौम हुनुहुन्छ। परमेश्वर एउटै तर त्रिएक परमेश्वर हुनुहुन्छ। परमेश्वर को हुनुहुन्छ भन्ने बारेमा हामीले उत्पत्ति एक अध्यायमा हामीले सर्वेक्षण गरेर हेरेका छौँ। दोस्रो हामी हेर्नेछौँ कि परमेश्वरले के गर्नुभयो। आजको बढी समय हामी यो दोस्रो बुदा बिताउनेछौँ। परमेश्वरले के गर्नुभयो? सो अस्तित्ववान परमेश्वरले, अनन्तका परमेश्वरले, सार्वभौम परमेश्वरले, त्रिएक परमेश्वरले के गर्नुभयो? हामी सबैलाई थाहा छ कि हाम्रो वचनको बुदाले पनि हामीलाई भन्दछ, हाम्रो वचनको शीर्षकले पनि भन्दछ कि परमेश्वर जसले सबै कुरा बनाउनु भयो, सबै थोकको सृष्टिकर्ताको रूपमा परमेश्वर भन्नुपर्छ। परमेश्वरले के गर्नुभयो? उहाँले एउटा मुख्य कुरा गर्नुभयो, परमेश्वरले सबै थोक सृष्टि गर्नुभयो, परमेश्वरले सबै थोक बनाउनुभयो, परमेश्वरले संसार बनाउनुभयो, परमेश्वरले तपाईँ मलाई हामीले देख्ने सबै दृश्य चिजहरू, हामीले देख्न नसक्ने अदृश्य चिज सबै थोक परमेश्वरले बनाउनुभयो। यसको अर्थ यो संसार कुनै पनि विस्फोटनको परिणाम हुँदै होइन। संसारको सृष्टि संयोगवश भएको थिएन, संयोगवश हुन आएको त्यहाँ केही छैन, केही हुँदैन। त्यसकारण यस संसारमा केही पनि अनियमित भन्ने छैन, ऱ्यान्डम भन्ने कुरा केही पनि छैन। सबै कुराको पछाडि परमेश्वर हुनुहुन्छ। परमेश्वरले सबै थोक बनाउनुभयो र उहाँले नै सबै थोकको भरण पोषण पनि गर्नुहुन्छ। बाइबलको परमेश्वर सृष्टिकर्ता परमेश्वर हुनुहुन्छ र आजको दोस्रो बुदनमा हामी हेर्दैछौँ कि परमेश्वरले सबै थोक सृष्टि गर्नुभयो र बाइबलको अनुसार सबै थोक सृष्टि गर्न परमेश्वरलाई 6 दिन लागेको हामी पाउँदछौँ। परमेश्वरले फरक दिनमा फरक कुराहरू बनाउनुभयो, फरक थोक, फरक चिजहरू बनाउनुभयो। पहिलो, दोस्रो, तेस्रो दिनमा परमेश्वरले दिन र रात, आकाश, समुद्र र पृथ्वी सृष्टि गर्नुभयो र चौथो, पाँचौँ र छैटौँ दिनमा उहाँले त्यो आकाश, समुद्र र पृथ्वी जसलाई उहाँले बनाउनुभयो तिनीहरूलाई ज्योतिहरू, पन्छीहरू, पाल्तु पशुहरू, वन पशुहरू र जलचरहरूले भर्नुभयो। पहिले बनाउने काम गर्नुभयो आकाश, समुद्र र पृथ्वी, त्यसपछि ती सबैलाई भर्ने काम गर्नुभयो। पहिलो तिन दिनहरूमा परमेश्वरले पहिलो, दोस्रो, तेस्रो दिनमा बनाउनुभयो र चौथो, पाँचौँ, छैटौँ दिनमा बनाएको कुराहरूमा भर्नुभयो। उदाहरणमा तपाईँले कोठा लिनुहुन्छ, कोठा लिएपछि तपाईँ सामान भर्दै जानुहुन्छ। परमेश्वर त्यसै गर्नुभयो सृष्टिमा। उहाँले पृथ्वी बनाउनुभयो, उहाँले समुद्र बनाउनुभयो, उहाँले आकाश बनाउनुभयो, अनि बनाएको कुराहरूमा उहाँले पन्छीहरूले, पाल्तु पशुहरूले, ज्योतिहरूले, मानिसहरूले, जलचरहरूले भर्दै जानुभयो। र अन्तत परमेश्वरले सबै थोक बनाइसकेपछि छैटौँ दिनमा सृष्टिको उत्तम सृष्टिमा, सृष्टिको चरम बिन्दुमा आएर परमेश्वरले मानिसलाई बनाउनु भयो। र परमेश्वरको सृष्टिबारे हामी तीन एकदमै उल्लेखनीय कुराहरू हामी विचार गर्नेछौँ। परमेश्वरको सृष्टिबारे तीन उल्लेखनीय कुराहरू, परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो। परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो। एक अध्यायको 27 पदले यसरी भन्दछ कि परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो, परमेश्वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो, नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो। संसारले, बाइबलले सत्यतालाई भङ्गाइदिएको छ। तपाईँको विज्ञान शिक्षकले तपाईँलाई सिकाउन सक्छ कि मानिस बाँदरबाट विकसित भएको हो। सायद तपाईँले एक बाँदरको मानिसमा विकसित हुँदै गरेको तस्विर पनि देख्नुभएको छ होला। एउटा विकास हुँदै गएको एउटा क्रमिक तस्विर देख्नुभएको छ होला। बाँदर अनि अलिकति रूप फेरिँदै 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 मान्छेमा परिणत भएको तस्विर देख्नुभएको छ होला। म तपाईँलाई भन्न चाहन्छु त्यो केवल तस्विर मात्र हो, त्यो वास्तविकता भने हुँदै होइन। त्यो केवल एक तस्विर मात्र हो, बस एक पतित मानिसको कल्पना हो, त्यो वास्तविकता हुँदैन। त्यो झुटलाई विश्वास नगर्नुहोस्। बाइबल अनुसार मानिस मानिस हो र बाँदर बाँदर हो। परमेश्वरले बाँदरलाई पशुहरूलाई छुट्टै तरिकाले बनाउनु भएको छ, पहिले नै बनाउनु भएको छ, अनि मानिसलाई आफ्नो तरिकाले उहाँलाई आफ्नो स्वरूपमा बनाउनु भएको छ। अवश्य पनि पशु र मानिसबिच यहाँनिर केही समानताहरू हामी पाउन सक्छौँ। पशुहरू शारीरिक प्राणीहरू हुन् र हामी पनि शारीरिक प्राणीहरू हौँ। पशुहरू पनि जन्मिन्छन्, जिउँछन् र मर्छन् र माटोमा फर्किन्छ वा मानिसको पेटमा। हामी पनि जन्मिन्छौँ, जिउँछौँ र मर्छौँ र माटोमै फर्किन्छौँ। पशुहरू र मानिसहरू बिच समानता छन्, तर हामी केवल समानताहरूलाई त्यो सिमिलारिटिजहरूलाई मात्र जोड दिन थाल्यौँ भने यसले हामीलाई गलत निष्कर्षतर्फ पुर्याउँदछ। हामी होसियार हुनुपर्दछ। यदि हामीले समानताहरूलाई मात्र जोड दिन थाल्यौँ भने हामी मानव अधिकारसँगै पशु अधिकारको समानताको लागि सडकमा आन्दोलनमा उत्रिन पुग्नेछौँ। मानिस र पशु प्राणी बीच हामी केही पनि भिन्नता देख्ने छैनौँ। मानिस र पशु प्राणीलाई हामीले एउटै मूल्य मान्यता हामी दिन सुरु गर्छौँ यदि हामीले समानताहरूलाई मात्र ध्यान दियौँ भने। जनावर र मानिस बीच भिन्नता पनि छ, जनावर र मानिस बीच, पशु प्राणी र मानिस बीच भिन्नता पनि छ। एउटा मुख्य भिन्नता भनेको कि बाइबलले केवल मानिस मात्र परमेश्वरको स्वरूपमा सृष्टि गरिएको हो भनेर जोड दिँदछ। बाइबलले केवल मानिस मात्र परमेश्वरको स्वरूपमा सृष्टि गरिएको हो भनेर जोड दिँदछ। परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो, बाँदरलाई परमेश्वरले आफ्नै स्वरूपमा सृष्टि गर्नुभएन। तर परमेश्वरको स्वरूपमा सृष्टि हुनु भनेको के हो? परमेश्वरको स्वरूपमा सृष्टि हुनु भनेको के हो? यसको सिधा र सरल अर्थ यो हुन्छ कि मानिसहरू परमेश्वरको प्रतिनिधित्व गर्न परमेश्वरको स्वरूप धारक वा वाहक इमेज बेरर हुनको लागि उहाँले सृष्टि गर्नुभयो। परमेश्वरको स्वरूपमा सृष्टि हुनु भनेको परमेश्वरको प्रतिनिधित्व गर्न र परमेश्वरको स्वरूप धारक हुन सृष्टि हुनु हो। उत्पत्तिको पहिलो र दोस्रो अध्याय अनुसार हामी परमेश्वरको दुई तरिकाले प्रतिनिधित्व गर्दछौँ। दुई तरिकाले हामी शासन गरेर र काम गरेर परमेश्वरको प्रतिनिधित्व गर्दछौँ। शासन गरेर र काम गरेर परमेश्वरको स्वरूपमा बनिनु भनेको परमेश्वर जस्तै शासक बन्नु र परमेश्वरले जस्तै काम गर्नु भन्ने अर्थ लाग्छ। यो यहीँ पाउने तत्कालीन सन्दर्भ अनुसार यसको सम्बन्धात्मक एउटा अर्थ पनि छ। परमेश्वर त्रिएक परमेश्वर हुन्छ, सम्बन्धमा रहनु नै परमेश्वर हुन्छ र परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो भन्नुको अर्थ मानिसलाई पनि उहाँले सम्बन्धमा रहनलाई बनाउनु भयो भन्ने एउटा अर्थ पनि लाग्छ। तर हामी यहाँको तत्कालीन हामी सन्दर्भ अनुसार यी दुईवटा कुरा देख्छौँ, दुईवटा कुरा देख्छौँ कि शासन र काम, शासन र काम। मानिसलाई परमेश्वरले उहाँको प्रतिनिधित्व गर्नलाई सृष्टि गर्नुभयो र मानिसले परमेश्वरको प्रतिनिधित्व दुई तरिकाले गर्दछ, शासन गरेर र काम गरेर। परमेश्वर सारा सृष्टिको राजा हुनुहुन्छ। परमेश्वरले आफ्नो सृष्टिमाथि राजाको रूपमा शासन गर्नुहुन्छ। परमेश्वरले मानिसलाई त्यो शासनको प्रतिनिधित्व गर्नलाई बनाउनुभयो। एक अध्यायको 28 पदमा परमेश्वरले मानिसहरूलाई आशिष दिनुभयो र तिनीहरूलाई भन्नुभयो, फल्दै फुल्दै वृद्धि हुँदै पृथ्वीमा भरिँदै र त्यसलाई आफ्नो वशमा पार्दै जाओ, समुद्रका माछाहरू, आकाशका पन्छीहरू तथा पृथ्वीका सबै जीवित प्राणीहरूमाथि अधिकार अथवा शासन गर। यो पदबाट तपाईँलाई थाहा हुँदछ कि मानिसलाई परमेश्वरले उहाँको शासनको प्रतिनिधित्व गर्नलाई बनाउनु भयो। तर याद गर्नुहोस्, यो शासन, यो अधिकारको अर्थ शोषण भने हुँदैन। मानिसलाई परमेश्वरले शोषण अथवा शोषकको रूपमा सृष्टि गर्नु भएन। शासकको अर्थ शोषण भन्ने हामीले बुझ्नु आवश्यक पनि हुँदैन। सो दोस्रो हामी परमेश्वर जस्तै काम गरेर उहाँको प्रतिनिधित्व गर्दछौँ। दोस्रो हामी परमेश्वरले जस्तै काम गरे उहाँको प्रतिनिधित्व गर्दछौँ। पहिलो हामीले परमेश्वरको एउटा शासकहरूको रूपमा, परमेश्वरको शासनको प्रतिनिधिको रूपमा हामी काम गरेर उहाँको हामी प्रतिनिधित्व गर्दछौँ भने हामी उहाँले जस्तै काम गरेर उहाँको प्रतिनिधित्व गर्दछौँ। हाम्रो परमेश्वर काम गर्ने परमेश्वर हुनुहुन्छ। उहाँले सबै थोक बनाउनु भयो। परमेश्वरले हामीलाई काम गर्ने अथवा बनाउने त्यो क्षमतासहित सृष्टि गर्नुभएको छ। परमेश्वरले आदमलाई सेल्फी लिन र टिकटक भिडियोहरू बनाउन भने अदनको बगैँचामा राख्नु भएन, तर एउटा उद्देश्यले राख्नुभएको थियो। उत्पत्ति 1:2:15 भन्दछ कि परमप्रभु परमेश्वरले मानिसलाई अदनको बगैँचामा लानुभयो, त्यसको गोडगाड र हेरचाह गर्न राख्नुभयो। सुप्रियहरू, तपाईँ र म कामको निम्ति बनिएका हौँ। कामद्वारा हामी परमेश्वरको महिमा गर्छौँ र कामद्वारा हामी परमेश्वरको प्रतिनिधित्व गर्दछौँ। काम गर्ने हरेक मानिसले परमेश्वरलाई प्रतिनिधित्व गरिरहेको हुन्छ। हामी कामहरूद्वारा परमेश्वरको महिमा गर्न र कामहरूद्वारा उहाँमै मग्न हुनको निम्ति सृष्टि गरिएका थियौँ। यदि तपाईँ काम गर्नुहुन्न भने तपाईँले एउटा काम खोज्नुपर्ने हुन्छ र तपाईँले काम गर्न सुरु गर्नुपर्ने हुन्छ। तपाईँलाई परमेश्वरले दिनुभएको त्यो सृजनात्मक क्षमतालाई त्यत्तिकै तपाईँले सर्न नदिनुहोस्। भन्नैपर्ने कुरा, तपाईँका हातहरू पब्जीका लागि बनिएका होइनन्, तर कामको लागि। यदि तपाईँ काम गर्दै हुनुहुन्छ भने Ephesians 6 भने चाहिँ मानिसहरूलाई खुसी पार्नेले झैँ आँखाको अघि मात्र देखावटी काम नगर्नुहोस्, तर ख्रिस्टका दासहरू झैँ साँचो हृदयले परमेश्वरको इच्छा पुरा गर्नुहोस्। मानिसहरूको निम्ति होइन, तर प्रभुको निम्ति जस्तै गरी सदिच्छाले सेवा गर्नुहोस्, काम गर्नुहोस्। तपाईँ घर बनाउने काम गर्नुहोस्, वा कलेजमा सिकाउनुहोस्, वा अस्पताल वा कुनै कार्यालयमा सेवा गर्नुहोस्, वा गृहिणीको काम गर्नुहोस्, यसले केही फरक पार्दैन। तर तपाईँ प्रभुको निम्ति जस्तै गरी काम गर्नुहोस्। तपाईँको कामले सरोकार राख्दछ, किनकि तपाईँ परमेश्वरको स्वरूपमा सृष्टि गरिएका व्यक्ति हुनुहुन्छ। परमेश्वरको स्वरूपमा सृष्टि गरिएको यो भन्ने सत्यताले, यो ज्ञानले सबै कुरा परिवर्तन गरिदिन्छ। कामप्रतिको तपाईँको दृष्टिकोणलाई परिवर्तन गरिदिन्छ, र त्यसलाई मात्र होइन, यसले त अरूहरूलाई गर्ने तपाईँको व्यवहारलाई पनि परिवर्तन गरिदिन्छ। तपाईँले अर्को व्यक्तिसँग उसको छालाको रङ, उसको उचाइ, शरीरको बनावट, वर्ग, लिङ्ग र सामाजिक एउटा स्तरको आधारमा, स्थितिको आधारमा व्यवहार गर्नु हुँदैन। तपाईँले अर्को व्यक्तिसँग परमेश्वरको स्वरूपमा सृष्टि गरेको मानिसको रूपमा व्यवहार गर्नुपर्ने हुन्छ। त्यसरी नै तपाईँ अग्लो हुनुहोस् वा होचो हुनुहोस्, कालो वा सेतो, पुरुष वा महिला, धनी वा गरिब, दर्जी वा दङ्गाल, त्यसले केही पनि फरक पार्दैन। एउटै कुराले फरक पार्दछ, एउटै कुराले, कि तपाईँ परमेश्वरको स्वरूपमा सृष्टि गरिएको मानिस हो, तपाईँ परमेश्वरको स्वरूपमा सृष्टि गरिएको व्यक्ति हो, त्यसले फरक पार्दछ। सुप्रियहरू, परमेश्वरको स्वरूपमा सृष्टि गरिएको भन्ने सत्यताले हामीले यो कुरा पनि, हामी कतिको यो सोचलाई पनि सच्याउँदछ कि जीवन अनियमित छैन, लाइफ इज नट ऱ्यान्डम भन्नुपर्छ। जीवनमा उद्देश्य छ, तपाईँको जीवनको उद्देश्य छ, तपाईँको जीवनको अर्थ छ, र तपाईँ क्षणिक खुसी, पैसा र संसारको सफलतामा आफ्नो अर्थ र उद्देश्य पाउन सक्नुहुन्न। तपाईँ आफ्नो उद्देश्य, आफ्नो जीवनको अर्थ तपाईँलाई सृष्टि गर्नुहुने परमेश्वरमा पाउनुहुन्छ। तपाईँ परमेश्वरको स्वरूपमा बनाइनु भएको छ, परमेश्वरले नै तपाईँको उद्देश्य र परमेश्वर उहाँ नै तपाईँको जीवनको उद्देश्य र अर्थ हुनुहुन्छ, अरू केही पनि होइन। जीवनको अर्थ खोज्नलाई वाट इज द मिनिङ अफ लाइफ भनेर फेसबुकमा लेखिराख्नु पर्दैन प्रिय मित्रहरू। परमेश्वरले तपाईँ र मलाई आफ्नो स्वरूपमा बनाउनु भएको छ, त्यही हाम्रो जीवनको अर्थ हो, कि हामी उहाँको स्वरूप धारकहरू हौँ, हामी परमेश्वरको सृष्टिकर्ताको, सार्वभौम परमेश्वर, अनन्तका परमेश्वर, त्रिएक परमेश्वरको हामी स्वरूप बोकी हिँड्छौँ, र हामी काम गरेर हाम्रो सृजनशीलतालाई प्रयोग गरेर, हाम्रो क्रिएटिभिटीलाई प्रयोग गरेर, मेहनत गरेर हामी हाम्रो परमेश्वरको प्रतिनिधित्व गर्दछौँ, र त्यसरी उहाँको हामी महिमा गर्दछौँ। सो हामीले परमेश्वरको सृष्टिबारे हामीले ध्यान दिनुपर्ने एउटा मुख्य पहिलो उल्लेखनीय कुरा भनेको कि परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो, त्यसले धेरै कुरालाई व्याख्या गर्दछ। दोस्रो, परमेश्वरको सृष्टिबारे दोस्रो उल्लेखनीय कुरा भनेको परमेश्वरले मानिसलाई नर र नारी नै गरी सृष्टि गर्नुभयो। उहाँले पुरुष मात्र सृष्टि गर्नु भएन, उहाँले महिला पनि सृष्टि गर्नुभयो। नर र नारी, पुरुष र स्त्री नै गरी परमेश्वरले सृष्टि गर्नुभयो। पहिले परमप्रभु परमेश्वरले भूमिको माटोबाट मानिस अथवा आदम बनाउनु भयो, दुई देहको सात पद अनुसार र तिनको नाकमा जीवनको सास फुकिदिनु भयो र मानिस जीवित प्राणी भयो। अनि परमप्रभु परमेश्वरले मानिसलाई अदनको बगैँचामा लानुभयो, त्यसको गोडगाड र हेरचाह गर्न राख्नुभयो, दुई देहको पन्ध्र पद। तर मानिस एक्लो रहन असल थिएन, दुई देहको अठार पद। त्यसैले परमेश्वरले मानिसको निम्ति उसलाई सुहाउँदै एकजना सहयोगी बनाएर मानिस कहाँ ल्याउनु भयो र दुई देहको एक्काइसदेखि चौबिस पद अनुसार जब मानिसले परमेश्वरले बनाउनु भएको स्त्रीलाई हेरे, मानिसले यसरी यहाँनिर भनेको हामी पाउँदछौँ, यो त मेरै हाडको हाड र मासुको मासु हो, तिनलाई स्त्री भनिनेछ किनभने तिनी पुरुषबाट निकालिएकी थिइन्। परमेश्वरले मानिसलाई नर र नारी, मेल एन्ड फिमेल गरी बनाउनु भयो, पुरुष र महिला गरी बनाउनु भयो। तपाईँ सुरुदेखि नै देख्नुहुन्छ कि परमेश्वरको सृष्टिबाट, यो सृष्टिको यो वर्णनबाट नै तपाईँले देख्नुहुन्छ कि पुरुष पुरुष हो र महिला महिला हो, पुरुष पुरुष हो र महिला महिला हो। पुरुष महिलामा परिणत हुनको निम्ति परमेश्वरले बनाउनु भएन र महिला पुरुषमा परिणत हुनको निम्ति उहाँले बनाउनु भएन, छुट्टा छुट्टै परमेश्वरले बनाउनु भयो। मेरो शरीर मेरो छनोट भन्ने त्यो नारा धेरै प्रचलित हामी पाउँदछौँ, मेरो शरीर मेरो छनोट, म पुरुष हो म महिलामा परिणत हुन चाहन्छु, ट्रान्सजेन्डर तपाईँलाई थाहा छ। तर मेरो शरीर मेरो छनोट परमेश्वर विरुद्ध विद्रोहको नारा हो। मानिस स्वतन्त्र छैन, हामीले यो ख्याल गर्नुपर्छ, मानिस स्वतन्त्र छँदै छैन, मेरो शरीर मेरो छनौट भन्ने मानिससँग त्यो अधिकार छँदै छैन, मानिसलाई परमेश्वरले बनाउनु भएको। तपाईँले देख्नुहुँदैछ कि पुरुष पुरुष हो महिला महिला हो। यदि तपाईँ पुरुष हुनुहुन्छ भने ऐनामा हेरेर, आफैलाई ऐनामा हेरेर मलाई लाग्छ म महिला हुँ नभन्नुहोस्, आई थिङ्क आई एम अ वुमेन, म छोरी मान्छे पो हो कि क्या हो, त्यसरी नभन्नुहोस्। त्यो गलत भावना हो, त्यो गलत सोच हो, त्यसलाई नपछ्याउनुहोस्। आफ्नो भावनालाई पछ्याउँदै नपछ्याउनुहोस्, परमेश्वरको वचनको सत्यतालाई पछ्याउनुहोस् कि परमेश्वरले पुरुषलाई पुरुषको रूपमा बनाउनु भएको छ, महिलालाई महिलाको रूपमा। ओ प्रिय मित्र, आफ्नो जीवनको मालिक आफै बन्न नखोज्नुहोस्। मानिस स्वतन्त्र छैन, मानिस परमेश्वरको सृष्टिकर्ताको सृष्टिकर्ताप्रति जवाफदेही छन्। बगैँचामा भएको असल र खराबको ज्ञान दिने रुखले परमेश्वर नै मालिक हुनुहुन्छ र सृष्टि मानिस जाति परमेश्वरप्रति जवाफदेही छन् भनेर देखाउँदछ। उहाँले नै हामीलाई के असल हो र के खराब हो भने बताउनुहुन्छ, हामीसँग यो निर्णय गर्ने छनौट छैन। त्यसै गरी परमेश्वरको सृष्टिबारे तेस्रो उल्लेखनीय यही कुरा, तेस्रो, परमेश्वरले हरेक कुरा असल सृष्टि गर्नुभयो, परमेश्वरले हरेक कुरा असल सृष्टि गर्नुभयो, जे पनि उहाँले बनाउनु भयो राम्रो बनाउनु भयो, गुड बनाउनु भयो। परमेश्वरले सबै थोक सृष्टि गर्नुभयो, उहाँको सृष्टिमा कुनै खराबी थिएन, परमेश्वरको सृष्टिमा कम्पनी डिफेक्ट त्रुटि भन्ने कुनै कुरै थिएन। सपिङ जानुहुन्छ तपाईँ किनमेलको निम्ति, कहिलेकाहीँ हामी बसन्तपुरमा एउटा पसलमा किनमेल गर्न जान्छौँ प्राय, र त्यहाँनिर चाहिँ कम्पनीमा डिफेक्ट भएको सामानहरू त्यहाँनिर आएको हुन्छ, एकदम राम्रो सामान तर कम्पनीले रिजेक्ट गरेको सामान, कम्पनीले मिस्टेक गरेर कम्पनीको त्रुटिको कारण त्यो सामानहरू चाहिँ सेकेन्ड ह्यान्ड जस्तरी तरिकाले बेचिरहेको हुन्छ। परमेश्वरको सृष्टिमा त्यहाँनिर डिफेक्ट भन्ने केही पनि छैन, सबै कुरो उहाँले सिद्ध रूपमा असल रूपमा उहाँले बनाउनु भयो, खराबी भन्ने त्यहाँ केही पनि थिएन, परमेश्वरले बनाउनु भएको हरेक कुरा असल थियो। तपाईँ यो परमेश्वरले बनाउनु भएको हरेक कुरा असल थियो भन्ने यो वाक्यांश घरि न घरि दोहोरिएको हामी पाउँदछौँ। तिन पदमा हेर्नुहोस्, पहिलो एक अध्यायको तिन पदमा, चार पदमा सरी, परमेश्वरले उज्यालोले हेर्नुभयो त्यो असल थियो। दस पदमा अनि परमेश्वरले हेर्नुभयो त्यो असल थियो। बाह्र पदमा अनि परमेश्वरले हेर्नुभयो त्यो असल थियो। एक्काइस पदमा अनि परमेश्वरले हेर्नुभयो त्यो असल थियो। र पच्चिस पदमा अनि परमेश्वरले हेर्नुभयो त्यो असल थियो। र मानिसको सृष्टिपछि आफूले बनाउनु भएको कुरा हरेक कुरा परमेश्वरले हेर्नुभयो, केवल त्यो अब असल मात्र थिएन, एकतिस पद अनुसार हेर्नु त वास्तवमा त्यो साह्रै राम्रो थियो, साह्रै असल थियो। सो परमेश्वरले बनाउनु भएको हरेक कुरा असल थियो। यस बिन्दुमा आएर अब एउटा प्रश्न खडा हुन्छ कि परमेश्वरले बनाउनु भएको हरेक कुरा असल थियो भने आज संसार किन त्यस्तो देखिँदैन? यदि परमेश्वरले बनाउनु भएको हरेक कुरा राम्रो थियो भने आज संसार किन राम्रो छैन? किन आजको संसार दुःख कष्ट झुट विश्वासघात हत्या कोरोना भाइरस जस्ता समस्याले भरिएको छ। यदि परमेश्वरले बनाउनु भएको सबै कुरा असल थियो भने आज संसारमा किन यति धेरै सम्बन्ध विच्छेद पुनर्विवाह समलिङ्गी विवाह लिङ्ग परिवर्तन गर्भपतन जस्ता समस्याहरू छन्? किन मानिस आज पृथ्वीलाई आफ्नो बसमा पार्न सक्षम छैन? काम किन गाह्रो छ कठिन छ? परिश्रम अनुसारको फल किन हामी पाउँदैनौँ? जब संसारले हेर्छौँ समथिङ इज रङ, केही गडबडी छ त्यहाँ, र संसारमा केही भएको छ, समथिङ ह्यापन, र त्यसको बारेमा हामीले उत्पत्ति तीन अध्यायले बताउँदछ। उत्पत्ति तीन अध्यायमा जब हामी आउँदछौँ हामी त्यहाँबाट के सिक्छौँ भन्दा संसारमा पापको प्रवेश भयो। आदम र बाले परमेश्वरको आज्ञा उल्लङ्घन गरेर आफ्नो जीवन आफै चलाउन खोजे। उनीहरूलाई बनाउनु नै परमेश्वरको सट्टा उनीहरूले आफ्नै प्रतिनिधित्व गर्ने निर्णय गरे। उनीहरूले परमेश्वरको प्रतिनिधित्व गर्नुपर्ने थियो, तिनीहरू तर आफ्नै प्रतिनिधित्व गर्न चाहे। तिनीहरू परमेश्वरको स्वरूप धारक बन्न असफल भए, परिणामस्वरूप सृष्टि व्यर्थताको बसमा पारियो। रोमी 8:20 पद अनुसार संसारमा भएको प्रत्येक समस्या सृष्टिकर्ताको विरुद्ध पाप र विद्रोहको परिणाम हो। अर्को हप्ता हामी मानिस जातिको विद्रोह र परमेश्वरको प्रतिक्रियाको बारेमा उत्पत्ति तीन अध्यायबाट विस्तृत रूपमा हामी सिक्नेछौँ। आजको लागि भने यो जान्न पर्याप्त हुन्छ कि परमेश्वरले विद्रोहीहरूलाई उनीहरूको विद्रोहको बावजुद पनि पूर्ण रूपमा भने मेटाउनु भएन। आफ्नो सृष्टि पुनर्स्थापित गर्ने र मानव जाति बनाउने परमेश्वरको योजना थियो, परमेश्वरको योजना थियो, तर यो आदमद्वारा होइन, तर उहाँको पुत्रद्वारा। आदम सारा मानिस जातिका प्रतिनिधि थिए, आदमको अर्थ नै मानिस हो, तर बाइबलले येशूलाई आफ्ना जनहरूको प्रतिनिधित्व गर्ने दोस्रो आदमको रूपमा प्रस्तुत गर्दछ। रोमी 5:12-21 पद अनुसार मानिस जातिको प्रतिनिधि भएर आदम असफल भए र सबै आदममा मरे, तर दोस्रो आदम येशू ख्रीष्टमा सबै जीवित पारिनेछन्। 1 Corinthians 15:22 पद अनुसार आदम आफ्नो पापमा र आफ्नो पापको लागि मरे, तर निष्पाप येशू हाम्रो पापको लागि मर्नुभयो र हाम्रो धार्मिकताको लागि फेरि जीवित भई उठ्नुभयो। आदमको अनज्ञाकारिताले गर्दाखेरि संसार व्यर्थताको बहसमा पारियो, तर येशू ख्रीष्ट जो आदमको दोस्रो आदमको रूपमा आदमले प्रतिनिधित्व गरेको सिद्ध आदम मानिसको रूपमा उहाँ आउनुभयो, उहाँको आज्ञाकारिताद्वारा सबै कुरा उहाँले पुनर्स्थापित गर्नुहुँदैछ। परमेश्वरले आदमद्वारा संसारमा आफ्नो शासन चलाउन चाहनुहुन्थ्यो, आदमद्वारा परमेश्वरले आफ्नो अधिपत्यता आफ्नो अधिकार उहाँले संसारमाथि फिजाउन चाहनुहुन्थ्यो, तर आदम त्यो गर्नमा असफल भए। आदम त्यो गर्नमा असफल भए, तर ख्रीष्ट असफल हुनु भएन। आदम परमेश्वरको स्वरूप धारकको रूपमा असफल भए, तर येशु अदृश्य परमेश्वरको प्रतिरूप सारा सृष्टिका उहाँ ज्येष्ठ हुनुहुन्छ। कलसी 1:15 पद अनुसार येशू ख्रीष्ट सारा सृष्टिका ज्येष्ठ मात्र होइन, तर उहाँ नै सृष्टिकर्ता पनि हुनुहुन्छ। युहन्ना 1:1-2 पद अनुसार आदिमा वचन हुनुहुन्थ्यो, वचन परमेश्वरसँग हुनुहुन्थ्यो, अनि वचन परमेश्वर हुनुहुन्थ्यो। उहाँ आदिमा परमेश्वरसँग हुनुहुन्थ्यो, सबै थोक उहाँद्वारा बनिए र बनेको कुनै पनि थोक उहाँ बिना बनिएन। वचन नै येशू ख्रीष्ट हुनुहुन्छ। आदम पृथ्वीलाई बसमा पार्न र अधिकार गर्न असफल भए, तर परमेश्वरले महिमा र आदरको मुकुट ख्रीष्टलाई पहिराइदिनु भएको छ र सफथोक उहाँको चरण मुनि राखिदिनु भएको छ। हिब्रू 2:2 अनुसार आदम सारा सृष्टिलाई बसमा पार्न असफल भए, तर सबै सृष्टिलाई सबै थोकलाई परमेश्वरले येशू ख्रीष्टको पावदान मुनि ल्याउनु हुँदैछ। येशू ख्रीष्ट नै सबै थोकको मालिक हुनुहुन्छ, सबै थोकमाथि उहाँ नै शासन गर्नुहुन्छ। परमेश्वरको शासन अन्तत ख्रिस्टमा हामी अभ्यास भएको देख्दछौँ, ख्रिस्टद्वारा अभ्यास भएको देख्दछौँ। आदमसँगै हामी सबैजना चुक्यौँ परमेश्वरको प्रतिनिधित्व गर्न, परमेश्वरको स्वरूप धारकको रूपमा हामी सबैजना चुक्यौँ। तर ख्रिस्ट परमेश्वरका पुत्र जो वास्तविक आदम हुनुहुन्छ, वास्तविक मानिस, सिद्ध मानिस, उहाँ कहिले पनि चुक्नु भएन। सबै थोक यीशु ख्रिस्टको अधीनमुनि परमेश्वरले राखिदिनु भएको छ। तर यस वर्तमान समयमा सबै थोक उहाँको अधीनमा भएको हामीले नदेखे तापनि एक दिन सब थोक ख्रिस्टको अधीनमा हुनेछन्। परमेश्वरले सबै कुरा ख्रिस्टमा समापन गर्नुहुनेछ, सबै कुरा ख्रिस्टको दोस्रो आगमनसँगै उहाँले थन्क्याउनुहुनेछ। यो कुरो परमेश्वरले बाइबलको सुरुको पुस्तकको सुरुकै अध्ययनमा प्रकट गर्नुभएको छ। तर यो कुरा गोप्य थियो, यो कुरा लुकेको थियो। तर आज हामी क्रुसको यतापट्टि हामी जिउने मानिसहरू हौँ, जब हामी फर्केर हेर्छौँ हामी देख्दछौँ कि परमेश्वरले पहिले नै प्रकट गरिसक्नु भएको छ यो कुराहरू। बाइबलका परमेश्वर त्यस कारण गुगो परमेश्वर हुनुहुन्न। बाइबलको परमेश्वर आफूलाई प्रकट गर्नुहुने परमेश्वर, आफ्नो चरित्रदेखि लिएर आफ्नो काम अनि आफ्नो योजना प्रकट गर्नु परमेश्वर हुनुहुन्छ। बाइबलको परमेश्वर बोल्नुहुने परमेश्वर हुनुहुन्छ। र प्राचीन कालमा बाइबलको परमेश्वर हाम्रा पिता पुर्खाहरूसँग अगमवक्ताहरूद्वारा धेरै र विभिन्न किसिमले बोल्नुभयो। तर यी आखिरी दिनमा, अन्त्यको दिनमा उहाँ आफ्ना पुत्र येशु ख्रिस्टद्वारा हामीसँग बोल्नुभएको छ। यदि तपाईँ परमेश्वर बोलेको सुन्न चाहनुहुन्छ भने येशु ख्रिस्टको व्यक्तित्वमा र धर्मशास्त्रको पानाहरूमा उहाँको वचनलाई सुन्नुहोस्। परमेश्वर हामीसँग आफ्नो पुत्रको व्यक्तित्वमा आएर बोल्नुभएको छ। वास्तवमा क्रिसमसको सन्देशै त्यही हो कि परमेश्वर आफ्नो पुत्रद्वारा प्रकट हुनुभएको छ, आफ्नो पुत्रद्वारा हामीसँग बोल्नुभएको छ। तर प्रश्न त यो छ हामीलाई कि तपाईँले उहाँलाई सुन्नुभएको छ, कि तपाईँले येशुमाथि विश्वास गर्नुभएको छ, कि तपाईँले आफ्नो जीवन येशुलाई सुम्पिनु भएको छ। यदि छैन भने तपाईँले त्यो आजै गर्न सक्नुहुन्छ। आउनुहोस् हामी प्रार्थना गरौँ।